यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। बंगलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका प्रधानमन्त्री शेख हसीना बीच शिष्टाचार भेटवार्ता। दुई देश बीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सम्झौता हुने। फ्रिक्वेन्सी वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने प्रक्रिया अघि बढ़ाइएको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको भनाई। कोविड 19 को संक्रमण बढ़न सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई थप प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई सरकारको निर्देशन। र यूरोपमा 4 महिनाभित्र कोरोना भाइरस विरूद्ध सामूहिक प्रतिरोधी क्षमता विकास हुने यूरोपेली युनियनको दावी। समाचार विस्तारमा। बंगलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज ढाकास्थित होटल कन्टिनेन्टलमा बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र बंगलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्र, बंगलादेशका विदेश मन्त्री डाक्टर एके अब्दुल मोमेन सहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देश बीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ। राष्ट्रपति भण्डारीसँग आज बंगलादेशका विदेश मन्त्री डाक्टर मोमेनले अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभयो। दुई देश बीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारी आज बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्नु भएको थियो। बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आजै बंगलादेश प्रस्थान गर्नुभएको हो। बंगलादेश प्रस्थान गर्नुअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय पुनर्निर्माणका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हा, मन्त्रीगण लगायतले विदाई गर्नुभएको थियो। राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषा किरण भण्डारी, परराष्ट्र मन्त्री गेवाली लगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनुहुन्छ। भ्रमण टोलीमा 19 कलाकर्मी र 3 संचारकर्मी सहित 54 सदस्य रहनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधान बमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ। राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणका लागि आज त्यसतर्फ जानुभएको हो। सरकारले राष्ट्रिय रणनीति तयार गरेर एफएम रेडियोको फ्रिक्वेन्सी वितरणलाई व्यवस्थित गर्न लागेको जनाएको छ। सामुदायिक रेडियो प्रसारक संघको 20 स्थापना दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित नीतिगत बहस कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सरकारले विज्ञहरूसँग छलफल गरी पहिलो पटक फ्रिक्वेन्सी वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने प्रक्रिया अघि बढ़ाएको र चाँडै नै त्यसलाई सार्वजनिक गरिने जानकारी दिनुभयो। संचार मन्त्री गुरूङले उहाँले एफएम रेडियोको नयाँ अनुमति पत्र वितरण र नवीकरणलाई पनि अनलाइनबाटै गर्न सकिने गरी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो।
हामी जति दिनसम्म रहन्छौ त्यो बेलासम्म यो देश र जनताको निम्ति इमान्दार काम गर्छौ र सत्तामा रहँदाखेरि पनि इमान्दार र जिम्मेवारपूर्वक काम गरौं। प्रतिपक्षमा रहँदाखेरि पनि 3 वर्ष अवधिमा गरेको सरकारको राम्रो कामको निम्ति जनताको बीचमा सन्देश दिएर पुग्ने हाम्रो अवसर हुन्छ। अहिले सरकारले हतार गरेर कुनै त्यस्तो निर्णय गर्नु छैन। अत्यन्तै संयमता, अत्यन्तै धैर्यता, अत्यन्तै जिम्मेवारपूर्वक राष्ट्रको निम्ति, देशको समृद्धिको निम्ति आफ्नो पाइलाहरूलाई अत्यन्तै विधिवत रूपमा, प्रक्रियागत रूपमा अगाडि बढाउने काम गरेको छ। स्ट्राटेजिक नीति बनाएर अब फ्रिक्वेन्सी वितरणलाई ट्रान्सपेरेन्सी बनाउने कुरोमा नेपाल सरकारले यो अहिलेसम्म नभएको चिज गर्दैछ। आम संचारकर्मीले बेहोर्नु परेको पीड़ा, लाइसेन्स प्राप्तको निम्ति गर्नु परेको कुरा, यी सबै कुरो अनियमितताहरू, त्यहाँ रहेका तपाईँको समस्याहरूको अन्त्य गर्नको निम्ति केही समयपछि तपाईँले अब यो डिजिटल सिस्टमबाट आफूले त्यो सेवा सुविधा प्राप्त गर्ने सिस्टम डेभलप गर्न संचार मन्त्रालयले एउटा सोच बनाएको छ। त्यो नीतिगत निर्णय गरेर त्यसलाई हामी बीचमा सार्वजनिक गरेका छौँ।
सरकारले गरेको राम्रो कामको सूचना आम नागरिकसम्म पुर्याउन केही संचार माध्यमहरूले नचाहेको भन्नुहुँदै मन्त्री गुरूङले संचार माध्यमहरू राम्रो कामको सूचना दिन र आलोचना गर्न स्वतन्त्र रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रसभाका सांसद रामनारायण बिडारीले सामुदायिक रेडियोले गाउँ गाउँमा सूचना दिन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। त्यसैगरी सांसद राधेश्याम अधिकारीले सामुदायिक रेडियोहरूले पछिल्लो समयमा राजनैतिक पार्टी र गुटको प्रचार गर्न थालेकाले त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विभिन्न भाषाभाषीको समाचार सम्प्रेषणलाई आवश्यक समन्वय गरी व्यवस्थित बनाउन लागेको बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगले आज काठमाण्डुमा आयोजना गरेको विभिन्न भाषाका संचारकर्मीसँग सूचनाको हक सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरूङले गोर्खापत्र र रेडियो नेपालले शुरू गरेका विभिन्न भाषाभाषीको समाचारले सबै समुदायमा आफ्नै भाषामा नयाँ खबर पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले सूचनाको हक कार्यान्वयन गराउन विभिन्न भाषामा प्रस्तुत गरिने समाचारले पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। सरकारले कोविड 19 को संक्रमण बढ़न सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भारतमा संक्रमण बढ़िरहेकाले नेपालमा पनि बढ़न सक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताउनुभयो। मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, संघीय प्रादेशिक अस्पताल, स्वास्थ्य संघ संस्था, सबै जिल्ला स्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष, वहाँले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडीटी परीक्षण गर्न र कोविड 19 को एन्टीजेन परीक्षण समेत गर्न निर्देशन दिएको छ। यसरी परीक्षण गर्न संक्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य संघ संस्थासँग समन्वय गर्न भनिएको छ। यस्तै विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टीनमा राख्न, रोगको निगरानीलाई चुस्त दुरूस्त पार्न पनि निर्देशन दिइएको छ। मन्त्रालयले संक्रमण खोजी गर्न र कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पनि बढ़ाउन भनेको छ। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि निर्देशन दिएको जानकारी दिनुभयो। नेपालमा आज थप 150 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर 4472 नमूनाको परीक्षण गर्दा काठमाण्डौ उपत्यकामा 84 जना सहित 150 जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,76,056 पुगेको छ। यस्तै आज 79 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या 2,72,020 पुगेको छ। कोरोना संक्रमणका कारण आज थप 3 जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 3,019 पुगेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या 1,017 रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ़दै गएपछि त्यसको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अप्नाउन थालिएको छ। प्रदेशका नेपाल भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्क मार्फत केही दिनदेखि शंकास्पद व्यक्तिको एन्टीजेन कोरोनाको सामान्य जाँच गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यसअघि कोरोना संक्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमा नाका मा एन्टीजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमलसिन्हासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेटघाट गर्नुभएको छ। नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले आज सिंहदरबार स्थित अध्यक्ष तिमल सिन्हाको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो। भेटका अवसरमा अध्यक्ष तिमल सिन्हाले दुई देश बीचको जनता बीचको सम्बन्ध सुमधुर रहेको बताउँदै व्यापार लगानी पर्यटन क्षेत्रमा दुई मुलुकको आपसी हितमा धेरै काम गर्न सकिने धारणा राख्नुभयो। पाकिस्तानका राजदूत हैदर शाहले नेपाल र पाकिस्तान बीच गहिरो मित्रवत सम्बन्धलाई अझ मजबूत बनाउन आफूले काम गर्ने बताउनुभयो। आज विश्वभर पानी दिवस मूल्यवान पानी भन्ने नाराका साथ मनाइएको छ। विश्वमा देखा परेको स्वच्छ खाने पानीको संकट र यसको समाधानमा व्यक्ति समुदाय विभिन्न तहका सरकार तथा गैर सरकारी क्षेत्रहरूलाई सजग सचेत सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्र संघले सन् 1993 मार्च 22 विश्व पानी दिवसको रूपमा मनाउन थालेको हो। स्वच्छ खाने पानीको महत्व हामीले यसका लागि जति मूल्य तिर्छौ त्यो भन्दा बढ़ी छ भन्ने तथ्य आम नागरिकलाई बुझाउनु पर्ने यथार्थलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघले यो नारा तय गरेको हो। जाजरकोट सदरमुकाम खलंगाको त्रिभुवन माध्यमिक विद्यालयमा पछिल्लो समय पानीको सहज आपूर्ति भएको छ। वर्षौंदेखि खानेपानीको अभाव झेलेको विद्यालयमा सोही विद्यालयका पूर्व विद्यार्थीहरूको पहलमा विद्यार्थीलाई पिउने पानी दिउँ अभियान मार्फत खानेपानीको व्यवस्था भएपछि हजारौं विद्यार्थी लाभान्वित भएका हुन्। जाजरकोटबाट संवाददाता बद्री पन्तको रिपोर्ट।
4,900 मिटरको दूरीमा रहेको कोटखोला बुदबुदी स्थित मुहानबाट विद्यालयसम्म 24 घण्टा चल्ने खानेपानी ल्याइएको छ। खानेपानी सहज आपूर्ति व्यवस्था गर्न रकम संकलन गरेर विद्यालयमा खानेपानी व्यवस्था गरिएको पूर्व विद्यार्थी तथा अभियानका समन्वयकर्ता जनक केसीले बताउनु भएको छ।
यो विद्यालयमा खानेपानी दिनका निमित्त पहल हामीले शुरू गर्यौं। सामाजिक सञ्जालमा र व्यक्तिगत रूपमा पनि सम्पर्क गरेर अनुरोध गरे। पूर्व विद्यार्थीहरूले चाहिँ आफूले पढेको विद्यालय प्रति आफ्नो धर्म, आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी र आफ्नो योगदान जुन प्रस्तुत गर्नुभएको छ।
सधैँ जसो पानी तिर्खा लाग्दा होटल तथा विद्यालय बाहिर जानुपर्ने विद्यार्थीको बाध्यता थियो। अब पानी पिउन र सरसफाई गर्न राहत मिलेको विद्यार्थीहरू बताउँछन्।
पानी खानको लागि चाहिँ हरेक दिन क्यान्टिनमा जानु पर्थ्यो, अहिले त्यो समस्या परेको छैन। धेरै धाराहरू छन्, सजिलो भएको छ।
हामीलाई अब पानी खाने व्यवस्थित छ, हामीलाई धेरै खुसी लागेको छ।
जुनसुकै काम गरिसके पछाडि हात धुने ठाउँ थिएन, अब यो ट्याङ्की आदेखि हरेक विद्यार्थीहरूले दिसा पिसाब गरिसके पछाडि नास्ता खाइसके पछाडि फोहोरहरू उठाएर अर्को ठाउँमा फ्याँक्दाखेरि आएर यसमा हात धुने सजिलो भएको छ।
सामाजिक हित कल्याणका लागि पूर्व विद्यार्थीहरूले गरेको काम र योगदान सबैका लागि प्रेरणा बनेको विद्यालयका निमित्त प्रधान अध्यापक हरिबहादुर बस्नेतले बताउनु भएको छ।
झन्डै 1,000 विद्यार्थीहरू यहाँ अध्ययन गर्छन्। ती विद्यार्थीहरूका लागि चाहिँ शौचालय र खाने पानीको चाहिँ अभाव हामीले लामो समयदेखि झेलिरहेका थियौँ। समस्यालाई मध्यनजर गरेर पूर्व विद्यार्थीहरूको सहयोगमा यो खाने पानी योजना निर्माण सम्पन्न भएको छ। विद्यालयमा पानी आउँदाखेरि हामी अत्यन्त हर्षित भएका छौँ।
पानी ट्याङ्की धारा र इन्टेक लगायत खानेपानीको संरचना तथा व्यवस्थापन गरिएको छ। उक्त अभियानमा 126 जना पूर्व विद्यार्थीहरूले व्यक्तिगत रूपमा 1,00,000 देखि 1,000 रुपियाँसम्म सहयोग गरेका छन्। खानेपानी सुविधा पुगेपछि विद्यालयको दैनिक सरसफाई लगायत कार्य गर्न धेरै सहज भएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 MHz का साथसाथै व्यान 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भक्तपुरको एक मोमो पसलमा आगलागी हुँदा 6 जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका 5 सृजना नगर स्थित मोमो पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा संचालक सहित 6 जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैंडा गणना शुरू गरिएको छ। वन तथा वातावरण मन्त्री प्रेम आलेले आज बिहान सिटी फुकेर गैंडा गणनाको शुभारम्भ गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकैपटक 19 ब्लक बनाएर आजदेखि गणना शुरू गरिएको हो। आज आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैंडाको संरक्षण गरेर गैंडाको देशका रूपमा परिचित गराउन आवश्यक रहेकामा जोड़ दिनुभयो। दुर्लभ एक सिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरूरी रहेको उहाँले बताउनुभयो। म्याग्दीको विकट धौलागिरी गाउँपालिकामा रहेको हेम माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरू खुशी भएका छन्। विद्यार्थीहरूले विद्यालयमै कम्प्युटर ल्याब स्थापना भएपछि कम्प्युटर सम्बन्धी ज्ञान हासिल गर्न सहज भएको बताएका छन्। म्याग्दीबाट संवाददाता सन्दीप शर्माको रिपोर्ट।
म्याग्दीको विकट धौलागिरी गाउँपालिका साथ सिवाङमा रहेको एम माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरूमा खुसियाली छाएको छ। विद्यालयमा नै भएको कम्प्युटर ल्याबमा नै बसेर अध्ययन गर्न पाउँदा आफूहरूलाई सहज भएको कक्षा बाह्रमा अध्ययन गर्ने छात्रा बिन्दु रसाइलीले बताउनुभयो।
धेरै नै सुधार आएको छ। पहिला कम्प्युटर खोल्नदेखि के गर्न नै आउने गर्थ्यो, त्यहाँदेखि बेसिक कोर्समा मैले धेरै कुरा सिक्छु।
कक्षा छ, सात र आठमा अध्ययन गर्ने विद्यार्थीहरूलाई कम्प्युटर कोर्समा नै रहेको प्रोग्रामहरूको बारेमा र अन्य कक्षाका विद्यार्थीहरूलाई सुरुमा क्षमता विकासका लागि बेसिक कोर्स अध्यापन गराउँदै आएको विद्यालयका कम्प्युटर शिक्षक शिव फगामीले बताउनुभयो।
एडभान्स कोर्सहरू चाहिँ भएको छैन, शिक्षक क्लासको चाहिँ जस्तै वर्ड डकुमेन्ट एक्सेल प्रेजेन्टेसनको प्र्याक्टिस भएर।
गण्डकी प्रदेश सरकार र धौलागिरी गाउँपालिकाले उक्त विद्यालयलाई नमुना विद्यालयका रूपमा समेत छनौट गरिसकेको छ। नमुना विद्यालय रूपमा विद्यालय छनौट भएपछि गाउँपालिका मार्फत गत वर्षको वैशाखमा 25 लाख रुपियाँ बजेट विनियोजन भई कम्प्युटर ल्याबको स्थापना भएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीले बताउनुभयो।
गण्डकी प्रदेश र गाउँपालिकाको सहकार्यमा नमुना विद्यालय भइसकेपछि गाउँपालिकाले चाहिँ उपलब्ध गराएको कम्प्युटर ल्याब हो। ल्याबमा चाहिँ हामी 12 क्लास 11 6 7 8 विद्यार्थीहरूलाई कम्प्युटर क्लासमा भाग लिन लगाउँछौँ र उहाँहरूको चाहिँ शैक्षिक उपलब्धि स्तर गर्नको लागि प्रोजेक्टरको माध्यममा देखाउने प्रबन्ध पनि।
गाउँपालिका मार्फत उक्त विद्यालयमा सोही वर्ष नै 7 लाख रुपियाँ बजेट विनियोजन गरी लाइब्रेरी समेत स्थापना गरिएको छ। जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका रहेको धौलागिरी गाउँपालिकामा कम्प्युटर खोल्न समेत नजान्ने विद्यार्थीहरू कम्प्युटर विषयमा अध्ययन गर्न पाउँदा भने निकै फुरुङ्ग देखिन्थे। रेडियो नेपालका लागि म्याग्दीबाट सन्दीप शर्मा।
सुनसरीमा एक वर्षदेखि खोला नदीजन्य पदार्थ उत्खननको कार्य बन्द रहेकोमा यसै हप्ताबाट उत्खनन गर्ने तयारी भएको छ। स्थानीय तहका क्षेत्राधिकारभित्र रहेको नदी खोलामा मापदण्ड अनुसार नदीजन्य पदार्थ उत्खनन गर्ने तयारी गरिएको जिल्ला समन्वय समितिका प्रमुख गोपाल राज भण्डारीले जानकारी दिनुभयो। कोरोना भाइरस महामारीका कारण ठूलै क्षति बेहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा हर्ड इम्युनिटी सामूहिक रोग प्रतिरोधी क्षमता निर्माण हुन सक्ने युरोपेली युनियनले जनाएको छ। युरोपेली मुलुकहरूमा कोविड विरूद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएकोमा युरोपेली आयोगका आयुक्त थियरी बेट्रोनले अबका 4 महिनाभित्रमा युरोपमा रोग प्रतिरोधी क्षमता तयार हुने बताउनुभयो। कोविडको तेस्रो लहर देखा परेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरू घोषणा हुन थालेका छन्। रगत जम्ने समस्या देखिएको आशंकामा एस्ट्राजेनेकाको खोप लगाउने क्रम स्थगित भएको र युरोपेली मुलुकमा खोपको उपलब्धतामा कमी आएकाले पनि युरोपमा समस्या देखिएको हो। तर युरोपेली औषधि नियामक निकायले एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको जनाएसँगै खोप अभियान पुनः शुरू भएको छ। यसैगरी ब्राजीलमा कोविड 19 संक्रमणबाट एकै दिन आज 1290 जनाको ज्यान गएको छ। यो सँगै ब्राजीलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या 2,94,000 नागेको छ। यता भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा फेरि वृद्धि हुन थालेको छ। पछिल्लो 24 घण्टामा भारतमा करिब 47,000 जना संक्रमित भेटिएका छन्। भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या 1,16,46,081 पुगेको छ भने मृतकको संख्या 1,60,000 नागेको छ। विश्वभर कोरोना भाइरसका कारण हालसम्म 27,29,201 जनाले ज्यान गुमाएका छन् भने 12,39,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। कंगोमा हालै सम्पन्न राष्ट्रपति निर्वाचनका मुख्य प्रत्याशी विपक्षी नेता ग्वे ब्राइस पारफाइट कोलेलाको पनि कोरोना संक्रमणका कारण निधन भएको छ। चुनाव हुने केही दिन अघि मात्र कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुभएका कोलेलालाई थप उपचारका लागि फ्रान्स लगिएको भए पनि उहाँलाई बचाउन नसकिएको कोलेलाको सचिवालयले जनाएको छ। अफगानिस्तानमा तैनात सबै अमेरिकी सेना फर्काइसक्ने समय सीमा नजिकै गर्दा अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अफगानिस्तानको भ्रमण गर्नुभएको छ। पूर्व सूचना बिना नै अफगानिस्तान पुग्नुभएका अमेरिकी रक्षा मन्त्रीले त्यहाँका राष्ट्रपति अशरफ घानीसँग भेट गर्नुभयो। राष्ट्रपति घानीसँगको भेटवार्तामा रक्षा मन्त्री अस्टिनले अफगानिस्तानमा जारी संघर्ष रोक्ने पक्षमा जिम्मेवार भई पहल हुनुपर्नेमा जोड़ दिनुभयो।
कृषि कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले साना किसानहरूको संरक्षण गर्ने गरी कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताउनु भएको छ। खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको कृषि विकासका समसामयिक सवालहरू विषयक छलफल कार्यक्रममा मन्त्री अर्यालले नेपालले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र वैदेशिक लगानीको नीति लागू गर्न आवश्यक भएको बताउनुभयो। सरकारले साना किसानलाई मार्ने गरी विदेशी लगानी भित्राएको नभएर उनीहरूको संरक्षण गर्ने गरी ल्याएको पनि मन्त्री अर्यालको भनाइ थियो। नेपालमा अरूण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनी एसजेबीएन अरूण तीन पावर डेभलपमेन्ट कम्पनीले 702.9 मेगावाट बिजुली बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ। सोमबार एक सूचना जारी गर्दै कम्पनीले सङ्खुवा सभाको मकालु गाउँपालिकामा बनाइरहेको अरूण तीन जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि कम्पनी छनौट गर्न प्रस्ताव आह्वान गरेको हो। कम्पनीका प्रमुख इन्जिनियर विवेक शर्माले बंगलादेश भारत र नेपालका कम्पनीले बिजुलीको बिक्री दरमा प्रतिस्पर्धा गर्न सक्नेछन्। प्रतिस्पर्धाबाट छनौट हुने प्रस्तावकर्ताले एसजेबीएन अरूण तीन पावर डेभलपमेन्ट कम्पनीसँग 25 वर्षका लागि विद्युत खरिद सम्झौता गर्न सक्नेछन्। अरूण तेस्रो आयोजनाको निर्माण कार्य अहिलेसम्म 35% भन्दा बढी सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले नवीन सोचमा आधारित रहेर उद्यम गरिरहेका 50 स्टार्टअप उद्योग व्यवसायहरूसँग साझेदारी गर्ने भएको छ। त्यसका लागि चैत महिनाको तेस्रो साताबाट आवेदन खुला गर्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। आवेदन दिन चाहने स्टार्टअप उद्योग व्यवसायहरू कम्तीमा 1 वर्ष र 100 बढी समय सञ्चालनमा आएको हुनुपर्ने र त्यस्तो आइडियाका कृषि उत्पादनमूलक सूचना प्रविधि र सेवा क्षेत्रका लागि खुला गरिएको छ। लगातार 4 दिनसम्म बढेको शेयर बजार 5 दिनमा आएर भने 24 अङ्कले घटेको छ। नेप्से सूचक 24 अङ्कले घटेर सोमबार 2515 बिन्दुमा पुग्दा कारोबार रकम समेत घटेको छ। आइतबार करिब 6 अर्ब रुपियाँको शेयर किनबेच भएकोमा सोमबार भने कारोबार घटेर 5 अर्ब भन्दा बढीको कारोबार भएको छ। अधिकांश उपसमूह रातो भएको बजारमा होटल तथा पर्यटन र जलविद्युत समूह भने 100 अङ्क भन्दा बढीले वृद्धि भएका छन्। जीवन बीमा निर्जीवन बीमा र लघु वित्त समूह भने 100 अङ्क भन्दा धेरैले घटेका छन्।
भुवन आचार्य अब खेल समाचार अझै बमबाट।
नेपालको घरेलु मैदानमा हुन लागेको त्रिदेशीय फुटबल लीग मंगलबार शुरू हुँदैछ, जसमा नेपाल बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ। दशरथ रंगशालामा हुने लीगको पहिलो खेलमा मंगलबार बंगलादेश र किर्गिस्तान खेल्नेछन्। नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली घरेलु मैदानमा हुने लीग जितेर नेपाली फुटबल समर्थकहरूलाई खुशी पार्ने आफूहरूको लक्ष्य रहेको बताउनुभयो। काठमाडौँमा आयोजित प्री म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक महर्जनले कोरोना महामारीको बावजुद पनि नेपाली टीमले निरन्तर प्रशिक्षण गरिरहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। बंगलादेशका राष्ट्रिय टीमका मुख्य प्रशिक्षक जेमी डेले आफूहरूले त्रिदेशीय प्रतियोगितालाई विश्वकप छनौटको तयारीको रूपमा हेरेको र मंगलबार हुने पहिलो खेलबाट राम्रो नतिजा आउनेमा आशावादी रहेको बताउनुभयो। बंगलादेशको टीममा त्रिदेशीय प्रतियोगिताका लागि 6 नयाँ खेलाडी रहेका छन्। किर्गिस्तानका मुख्य प्रशिक्षक अलेक्सदान क्रिस्टिनले नेपाल र बंगलादेश दुवै टीम राम्रो भएको बताउनुभयो। आफ्नो टीमले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको समेत प्रशिक्षक क्रिस्टिन त्रिदेशीय फुटबल लीग चैत 10 गते मंगलबार हुनेछ। उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्नेछन् भने नेपालले आफ्नो पहिलो खेल चैत 12 गते किर्गिस्तानको U23 ओलम्पिक टीमसँग खेल्नेछ। नेपालले आफ्नो दोस्रो खेल चैत 14 गते बंगलादेश विरूद्ध खेल्नेछ। त्रिदेशीय लीगको फाइनल चैत 16 गते हुनेछ। पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एफएफ क्लब र प्रदेश एक बीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल क्रिकेट संज्ञानले सोमबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमा एफएफ र प्रदेश एक भेट्ने भएका हुन्। ट्यू क्रिकेट मैदानमा हुने उद्घाटन खेल चैत 21 गते हुनेछ। एफएफ र प्रदेश एक बीचको खेल बिहान 9 बजी शुरू हुनेछ। पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम र ललितपुर मेयर्स 11 बीच खेल हुनेछ। चैत 28 गतेसम्म आयोजना हुने प्रतियोगितामा 5 टीमको सहभागिता रहेको छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता T20 फर्म्याटको हुनेछ। प्रतियोगिताको विजेताले 3 लाख नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 1,50,000 पाउने क्यानले जनाएको छ।
अब मौसम। हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस न्यूनतम 15.5 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 28 डिग्री सेल्सियस न्यूनतम 10.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 30.7 डिग्री सेल्सियस न्यूनतम 14.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस न्यूनतम 14.1 डिग्री सेल्सियस, दिपालको अधिकतम 34 डिग्री सेल्सियस न्यूनतम 13 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। बंगलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बीच शिष्टाचार भेटवार्ता, दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा द्विपक्षीय सम्झौता हुने, फ्रिक्वेन्सी वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने प्रक्रिया अघि बढ़ाइएको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको भनाई, कोविड 19 को संक्रमण बढ़न सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई थप प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई सरकारको निर्देशन, र यूरोपमा चार महीनाभित्र कोरोना भाइरस विरूद्ध सामूहिक प्रतिरोधी क्षमता विकास हुने यूरोपेली यूनियनको भनाई। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।